الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وكم أهلكنا قبلهم من قرن هم أشد منهم بطشا فنقبوا في البلاد هل من محيص إن في ذلك لذكرى لمن كان له قلب أو ألقى السمع وهو شهيد وَلَقَدْ خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ وَمَا مَسَّنَا مِنْ لُغُوبٍ فَاصْبِرْ عَلَى مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ الْغُرُوبِ وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ وَأَدْبَارَ السُّجُودِ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو ان آیات کا ترجمہ اور خلاصہ تفسیر ہم نے پڑھ لیا تھا پچھلی کلاس میں تو معروف مسائل بھی شروع کر لیے تھے لیکن آج کی کلاس میں شروع سے ہم دوبارہ پڑھ لیتے ہیں کیونکہ صرف ایک ہی پیراگراف پڑھا تھا تو ان آیات میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ کتنی ہی بستیوں کو ہم تباہ کر چکے ہیں ان سے پہلے جو کہ ان کے مقابلے میں زیادہ مضبوط تھیں شدید تھیں طاقتور تھیں فنقبوا فی البلاد پھر لگے کریدنے شہروں میں اس کے تحت کیا فرمایا تھا نقبوا فی البلاد حرب المحیص نقبوا تنقیب سے مشتق ہے اس کے اصلی معنی سوراخ کرنے اور پھاڑنے کے ہیں محاورات میں زمین میں دور دراز ملکوں تک چلنے پھرنے کے معنی میں استعمال ہوتا ہے ٹھیک ہے نقب نقب تنقیباً اور محیص کے معنی جائے پناہ کے ہیں معنی آیت کی یہ ہے کہ اللہ تعالیٰ نے تم سے پہلے کتنی قوموں اور جماعتوں کو ہلاک کر دیا ہے جو قوت و طاقت میں تم سے کہیں زیادہ تھیں اور جو مختلف ملکوں اور خطوں میں تجارت وغیرہ کے لیے پھرتی رہیں مگر دیکھو کہ انجام کار ان کو موت آئی اور ہلاک ہوئیں کوئی خطہ زمین یا مکان ان کو موت سے پناہ نہیں دے سکا ٹھیک ہے حلم محیص تو یہ جو قوموں کے ہلاک کرنے والا کانسیپٹ ہے یہ ایمان والوں کو دو طریقے سے فائدہ دیتا ہے ایک طریقہ یہ ہوتا ہے کہ وہ خود ڈرتے رہیں کہ اگر انہوں نے کافروں جیسا طرز عمل شروع کر دیا تو اللہ تعالیٰ ان کو بھی ہلاک کر سکتے ہیں ٹھیک ہے اللہ تعالیٰ کے لیے ان کو ہلاک کرنا کوئی مشکل کام نہیں ہے اگر ایمان والوں نے بھی کفار جیسا طرز عمل والی زندگی شروع کر دی ٹھیک ہے تو ایک تو ایمان والوں کے اپنے ڈرنے کے لیے یہ یاد رکھنا بہت ضروری ہے اور دوسرا کہ ایمان والوں کی ہمت اور حوصلے کے لیے بھی کیونکہ دنیا کے اندر جب کافر بالکل غالب آ جاتے ہیں ایمان والوں کے اوپر اور ان کے پاس بہت زیادہ طاقت اور قوت ہوتی ہے تو شیطان آ کر کے ایمان والوں کو پھر یہ مایوسی میں مبتلا کرتا ہے کہ دیکھو تمہارے پاس تو کچھ بھی نہیں ہے اور ان کافروں کے پاس تو سب کچھ ہے اتنی ساری طاقتیں ہیں اتنی ساری قوتیں ہیں تو یہ ریمائنڈر پھر ایمان والوں کو ہمت دیتا ہے حوصلہ دیتا ہے کہ کافروں کو اللہ تعالیٰ ان کی ساری قوتوں کے باوجود بڑی آسانی سے تباہ کر سکتے ہیں جیسا کہ پہلے بھی اللہ تعالیٰ نے کئی مرتبہ تباہ کیا ہوا ہے تو کوئی ایسا مسئلہ نہیں ہے اللہ تعالیٰ کے لیے ٹھیک ہے تو ان کی قوتوں سے مرعوب نہ ہو یہ نہ سمجھو کہ ان کو کوئی کچھ نہیں کہہ سکتا کل کی کلاس جو ہماری بچوں میں تفسیر کی کلاس ہوئی ہے تو اس کے اندر بھی یہی بات بچوں کے سامنے بھی سمجھائی تھی کہ اللہ تعالیٰ کے لیے کسی کو بھی تباہ کر دینا بہت آسان ہے ٹھیک ہے تو آج کل جیسے کہ دنیا کے اندر جو سپر پاور ہے جس کا زور جو ہے وہ دنیا کے ہر ہر گوشے پہ چل رہا ہوتا ہے ہر ہر جگہ ان کی طاقت چل رہی ہے ٹھیک ہے چاہے ان کے دوست ہوں چاہے ان کے دشمن ملک ہوں ہر جگہ سیٹلائٹس کے ذریعے سے ہر ایک کو مانیٹر کر رہے ہوتے ہیں رائٹ ان کے پاس جو ہیں وہ اتنے سارے ایٹم بامز ہیں اتنے نیوکلیئر بامز ہیں اور میزائلز ہیں اور کیا کیا کچھ ان کے پاس نہیں ہے انسانی تاریخ کے اندر اتنی طاقت انسان کے پاس کبھی بھی نہیں تھی اتنی طاقت جتنی کہ ان کے پاس ابھی ہے एक बॉम्ब इन्होंने गिराया था हिरोशिमा के ऊपर और एक नागासाकी के ऊपर गिराया था। उस बॉम्ब से कितने लाखों इंसान खत्म हो गए थे और कितने दिहाइयों तक वो जगह जो है वो इस्तेमाल के काबिल भी नहीं रही थी, कि उसकी रेडिएशन जो है वो इतनी बुरी तरीके से लोगों को बीमार कर रही होती थी और तबाह कर रही होती थी कि वो शहर जो है वो काबिल इस्तेमाल भी नहीं रहे। वो एटम बॉम्ब जो थे ना, आज के जमाने में अगर देखा जाए तो वो एटम बॉम्ब जो है वो बच्चे का खेल लगते हैं, इतने छोटे थे वो एटम बम जिनकी वजह से, जिनके जरिए से इन्होंने दो शहरों को तबाह किया था। अभी इनके पास जो बॉम्ब्स हैं इनके जरिए से ये उन शहरों से कई गुना बड़ी तबाही एक बॉम्ब के जरिए से फैला सकते हैं। और अगर इनके पास जो बमों की तादाद है, हजारों की तादाद में, इनके पास सिर्फ एक मुल्क अमेरिका के पास हजारों की तादाद में ऐसे बॉम्ब्स मौजूद हैं। और फिर उसके बाद जो इनसे छोटे छोटे जर्मनी और ये फ्रांस और ब्रिटेन और चाइना और रशिया, इनकी अगर आप न्यूक्लियर वेपन्स की तादाद को इकट्ठा कर लें तो इस दुनिया को तो तबाह करने के लिए एक मुल्क ही काफी है। इतने बॉम्ब्स हैं कि पता नहीं जुपिटर को भी जाकर के तबाह कर सकते हैं। जुपिटर जो कि सबसे बड़ा प्लैनेट है ना सोलर सिस्टम के अंदर, उसको भी शायद बर्बाद कर सकते होंगे अपने बॉम्ब्स के जरिए से। इतनी इनके पास ताकत है, ठीक है, लेकिन इन तमाम ताकतों के बावजूद अल्लाह ताला के निजाम को ये नहीं रोक सकते। तो कल बच्चों की क्लास में दो मिसालें दी थी कि एक तो जब हरिकेन्स आते हैं, बहुत बड़े बड़े जो हवा के तूफान आते हैं ना एटलांटिक ओशन से, वो उठते हैं और फिर जा करके वो किसी अमेरिका के शहर के ऊपर लैंडफॉल करते हैं, तो वो इतना बड़ा तूफान होता है कि पूरे पूरे इनके शहरों को बर्बाद कर देता है और ये उसको रोक भी नहीं सकते। खाली उसको ट्रैक कर रहे होते हैं कि देखो अब ये इधर चला गया, अब ये यहाँ से इसने अपना रास्ता इधर मोड़ लिया है, अब ये फ्लोरिडा की तरफ आ रहा है, अब ये जो है वो यानी टेक्सास की तरफ जा रहा है, या ये अटलांटा की तरफ जा रहा है। बस उसको देख रहे होते हैं और देख करके इंतजार कर रहे होते हैं कि ये कहाँ जा करके गिरेगा। कुछ भी नहीं कर सकते, उसको उसको रोक नहीं सकते, उसका रुख नहीं मोड़ सकते ये अपनी सारी टेक्नोलॉजी और वेपन्स के बावजूद। तो एक मिसाल ये दी थी, और दूसरी मिसाल क्या दी थी कि कैलिफोर्निया के अंदर जो इतना बड़ा उनका जो स्टेट है, सऊदी अरब से भी ज्यादा बड़ी उनकी स्टेट है ये कैलिफोर्निया, और वहां पर दुनिया के गुनाहों का जड़ है वो, वहां पे हॉलीवुड है, वहां से ये फिल्में बनाते हैं और इन फिल्मों को पूरी दुनिया के अंदर फहाशी और औरियानी फैलाने के लिए इस्तेमाल करते हैं, ठीक है। तो कैलिफोर्निया के अंदर जो है ना वो अल्लाह ताला ने जमीन को ऐसे फाड़ा हुआ है कि बड़ी लंबी सी एक लाइन बनी हुई है, उसको फॉल्ट लाइन कहते हैं, फॉल्ट लाइन। आसमान अगर खला में भी चले जाए ना तो वो वहां से भी नजर आती है, जैसे ये दीवार चीन है ना, खला से भी नजर आती है दीवार चीन, इतनी बड़ी और इतनी लंबी है। उसी तरह से वो फॉल्ट लाइन जो है वो खला से भी नजर आती है, सैटेलाइट से भी। वो फॉल्ट लाइन क्या है, वो जमीन के अंदर एक दराड़ पड़ी हुई है, दराड़ दराड़ समझते हैं ना, ठीक है, कि जैसे किसी आपके फर्नीचर के अंदर दराड़ पड़ जाए तो वो एक होल सा बन जाता है। अब वो जरा सा उसके ऊपर और चोट लगे ना तो पूरा का पूरा आपका जो फर्नीचर है ना वो टूट जाएगा, ठीक है ना। तो इस दराड़ के लफ्ज से हम इस तरह से वाकिफ हैं कि ये क्या चीज होती है। उसी तरीके से कैलिफोर्निया के अंदर अल्लाह ताला ने दराड़ डाली हुई है, और ये दरार ऐसी है कि जब एक जलजला आएगा, ठीक है ना, एक जलजला है जो कि किसी भी वक्त मुतवक्के है, और ये मुतवक्के कब से है, ये 1990s से, बल्कि शायद 1980s से ये जलजला मुतवक्के है। बिकॉज ये जलजला जो है ना ये हर 250 200 कुछ कुछ ऐसा तादाद है, इतने सालों के बाद ये जलजला आता है। तो वो साल मुकम्मल हो चुके हैं, अब 1980 से मुकम्मल हो चुके हैं। अब ये जलजला एनी टाइम हिट कर सकता है, ये उसका इंतजार कर रहे हैं। उसका नाम इन्होंने रखा हुआ है बिग वन, द बिग वन। हमारे हजरत ने बाकायदा बयान भी उसका जिक्र किया हुआ है। तो द बिग वन जलजला जिस वक्त आएगा तो इनको पता है कि क्या होने वाला है। ये जो दरार पड़ी हुई है ना जमीन के अंदर, ये दरार जो है ये पूरी की पूरी टूट जाएगी। कैलिफोर्निया का पूरा सूबा जो है ना, पूरा स्टेट जो है वो अलग हो जाएगा बाकी अमेरिका के जमीन से, और ये जो है वो पैसिफिक ओशन के अंदर स्लाइड कर जाएगा, और वहां पे जाकर के इसने बचना नहीं है, इसने डूब जाना है, ठीक है। तो ये क्या कर रहे हैं इस जलजले का, ये इंतजार कर रहे हैं। ये कुछ कर नहीं सकते कि जमीन को की जो दराड़ है, इस दराड़ को चलो अपनी टेक्नोलॉजी इस्तेमाल करके चलो सी देते हैं, है ना, इसके अंदर कोई पैच वर्क लगा देते हैं, कोई इसके अंदर सीमेंट डाल करके जो है ना इस दराड़ को भर देते हैं, कर ही नहीं सकते ये काम, नहीं कर सकते ये वाला काम, ठीक है ना। तो बस जैसे कहते हैं ना, खामोश तमाशाई बैठे हुए देख रहे हैं, इंतजार कर रहे हैं कि कब वो जलजला आएगा, ठीक है। तो ये अल्लाह ताला की कुदरत है, अल्लाह ताला की ताकत है। इस अल्लाह ताला की ताकत के सामने इंसान कुछ नहीं कर सकता, ठीक है। तो ये चीजें जो है ना, वो हमें अपने आप को भी याद दिलानी चाहिए और अपनी औलादों को भी ये बातें बताते रहना चाहिए, ताकि इनकी कुवतों को देख करके ना मुतासिर ना हो जाए कि मुसलमान तो कुछ कर ही नहीं सकता और मुसलमान के पास तो कुछ है नहीं, और देखो ये जो जो इनके खिलाफ लड़ने वाले जो हमारे नेक लोग होते हैं उनके पास तो खाने पीने के लिए कुछ नहीं होता। भाई उनके पास नहीं होता ना, अल्लाह ताला के पास तो होता है ना, है ना। मुसलमान के पास ताकत नहीं है, लेकिन मुसलमान के खुदा के पास तो ताकत है ना। और वैसे भी असल में काम तो खुदा नहीं करना होता है, जैसे कि कल भी तफसीर क्लास में ना, अल्लज़ी फ़रज़ अलैकल क़ुरआन लराद्दुका इला मआद, कि जिसने आपके ऊपर ए नबी अलैहिस्सलाम, आपके ऊपर जिस अल्लाह ताला ने इस कुरान को फर्ज किया है कि इस कुरान की बातें आपने माननी है, वो आपको लौटाएगा आपके शहर मक्का मुकरमा के अंदर। तो ये सारे जो काम होते हैं ना, ये सारे काम अल्लाह ताला ने करने होते हैं, ये मोमिन ने नहीं करने होते हैं। मोमिन ने फराइज को पूरा करना होता है, मोमिन ने अल्लाह ताला के हुक्मों के ऊपर अमल करना होता है। और दुनिया की जो 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 ताकत है, दुनिया की जो हुकूमत है, दुनिया की जो जो सलाहियतें हैं, ये अल्लाह ताला ने मोमिन को देनी होती है। हमने जो है ना, वो अपने फराइज जो थे उनको तो भुला दिया है ना, तो हमने जो है वो नमाज सही तरीके से पढ़नी होती है, ना रोजा रखना होता है, ना ज़कात देनी होती है, और ना औरतों ने पर्दा करना होता है, और ना किसी ने झूठ को छोड़ना होता है। ये सारे फराइज है हमारे ऊपर, झूठ छोड़ देना, सच बोलना, पर्दा करना औरतों के ऊपर, मर्दों के ऊपर धोखा ना देना, गीबत ना करना, ये ना करना, ये सारी चीजें फराइज हैं। तो ये तो हमें बड़ी मुश्किल लगती हैं, हमने उनको छोड़ दिया है, फराइज की तरफ फिक्र करने की जरूरत ही नहीं है कोई, है ना। नफले कर लो बेशक, फर्ज नहीं करने। और हमने फिर जो अल्लाह ताला के करने का काम था उसको अपना काम बना लिया है, कि दुनिया के ऊपर हुक्मरानी करनी है और दुनिया में हुकूमत को तो किसी तरीके से हासिल करना है और ये करना है वो करना है, ये सारी बड़ी बड़ी बातें जो होती है ना, अल्लाह के करने का जो काम था ना वो अपने करने के लिए बना लिए, ठीक है। तो ये जो है ना, ये तरतीब की तब्दीली से फायदा नहीं होता, बल्कि सिर्फ और सरासर नुकसान ही होता है और कुछ भी नहीं होता। अच्छा, उसके ऊपर वो वाली आयत जो है वो भी कल बात हुई थी कि अल्लाह ताला उस कौम की हालत नहीं बदलता जो खुद अपनी हालत कर नहीं बदलती, ठीक है। तो इस आयत की जो असल तफसीर है वो तो किसी को पता ही नहीं है, असल में जो इस आयत की तफसीर है ना वो क्या है, किसी को पता है? या चले नकल वाली तो पता होगी, नकल वाली तो बता दें, अगर असल वाली नहीं पता क्या है वो, कि अल्लाह ताला किसी कौम की हालत नहीं बदलता जो खुद अपनी हालत नहीं बदलती। तो इस आयत की नकली तफसीर और असली तफसीर ये क्या है, किसी को पता है? إِنَّ اللَّهَ لَا يُغَيِّرُ مَا بِقَوْمٍ حَتَّى يُغَيِّرُ مَا بِأَنفُسِهِمْ। सुनी होगी ना ये आयत बहुत ज्यादा, बेशक अल्लाह ताला नहीं तब्दील करता, मा बिकौमिन जो कौम के ऊपर हालात होते हैं, हत्ता जब तक के वो खुद, युगय्यिरु मा बिअन्फुसिहिम, वो जो उनके अनफुस के हालात होते हैं उनको वो खुद तब्दील नहीं करती। तो इसकी असल तफसीर क्या है और इसकी नकल तफसीर क्या है? प्राइवेटली, अच्छा, फर्स्ट इम्प्रूव योर सेल्फ देन पॉइंट आउट अदर्स, ये इसकी तफसीर है? नहीं, मैं तफसीर पूछ रहा हूँ आपसे, आपकी राय नहीं पूछ रहा, ठीक है। तफसीर यानी मतलब क्या है इस आयत में, अल्लाह ताला यहाँ पे क्या कहना चाह रहे हैं, मुफस्सिरीन ने क्या बयान किया है कि अल्लाह ताला यहाँ पर ये कह रहे हैं, ये पूछ रहे हैं आपसे। जी बताएं ना जरा, नहीं पता किसी को, अच्छा, प्राइवेटली भी कोई बताने की कोशिश नहीं कर रहा, या अगर कर रहे हैं तो वेट करें। اس کی اصل تفسیر جو ہے نا وہ بہت زبردست ہے. میوٹ کرنا جو بھی انیوٹ ہوئی ہوئی ہیں. اصل تفسیر کیا ہے تو نہیں بتا رہی ہیں شاید. فون کر کے بتا دیں آپ ان کا مائک زیادہ نہ لکھیں کہ لمبا ویٹ کرنا پڑ جائے. اعمال تبدیل ہوں گے تو اللہ کے فیصلے بھی تبدیل ہوں گے. یہ تو ترجمہ کر دیا نا آپ نے تقریباً, تفسیر تو نہ ہوئی نا. تفسیر تو کھولنے وہ کہتے ہیں. قوم کی نافرمانی کی وجہ سے عذاب آتا ہے. اچھا ٹھیک ہے, جن کے پاس ان کا فون نمبر ہے تو ان کو اگر وہ فون پہ کر وہ نہیں لگتا ان کو آتا نہیں ہے کرنا. جی اصل تفسیر جو ہے نا اس کی یہ ہے کہ اللہ تعالیٰ نے اپنے بندوں کے اوپر نعمتیں رکھی ہوئی ہیں, نعمتوں کی بارش کی ہوئی ہے بندوں کے اوپر, انسانوں کے اوپر اللہ تعالیٰ نے نعمتوں کی بارش کی ہوئی ہے. ٹھیک ہے, یہ بندے جب تک ان نعمتوں کا شکر ادا کرتے رہتے ہیں اس وقت تک نعمتوں کی بارش ہوتی رہتی ہے, نعمتوں کی بارش ہوتی رہتی ہے. لیکن جب یہ ان نعمتوں کی ناشکری شروع کر دیتے ہیں تب اللہ تعالی ان کے اوپر عذاب بھیجتے ہیں. آپ کی میوٹ کرنے سے یہ میوٹ نہیں ہوں گے نا, جو ان کو خود ہی کرنا پڑے گا نا پھر. تو اللہ تعالیٰ کی نعمتیں ہمارے اوپر ہیں, جب ہم ناشکری کرتے ہیں تب اللہ تعالیٰ کا عذاب آتا ہے. ٹھیک ہے, لیکن یہ والی جو تفسیر ہے نا جو کہ مفسرین نے لکھی ہے یہ ہمیں یاد نہیں رہتی, اور ہم اس کو مینشن بھی نہیں کرنا چاہتے, ہم اس کو اگلے بندے کو یاد بھی نہیں دلانا چاہتے. ہم کون سی والی تفسیر یاد دلاتے ہیں؟ ہم یہ تفسیر یاد دلاتے ہیں جی, ہم کون سی یاد دلاتے ہیں یہ بھی تو بتائیں نا ذرا, ہم لوگوں کو کون سی تفسیر یاد دلاتے ہیں؟ جی سر ان کو پھر آپ اگر یعنی پش آؤٹ کر سکیں کسی طرح وہ نکال سکتے ہیں, میں تو ہوسٹ ہوں نہیں. ہم کون سی تفسیر یاد دلاتے ہیں؟ ہم یہ تفسیر یاد دلاتے ہیں کہ اپنی مساوی مصیبتیں آپ کے گناہ نہیں, ہم یہ تفسیر یاد دلاتے ہیں کہ ہم جب تک محنت نہیں کریں گے نا, ہم جب تک جہاد نہیں کریں گے, ہم جب تک جہاد نہیں کریں گے تو اس وقت تک جو ہے نا وہ ہمارے حالات نہیں بدلیں گے. ٹھیک ہے, ہم جب تک جہاد نہیں کریں گے, کیا مطلب جہاد کرنے کا مطلب کیا ہوتا ہے ہمارے نوجوانوں کے نزدیک؟ جہاد کرنے کا کیا مطلب ہوتا ہے؟ حکومت چھیننا. جہاد کرنے کا مطلب کیا ہوتا ہے؟ حکومت چھیننا. ٹھیک ہے, تو جب تک ہم جہاد نہیں کریں گے حکومت نہیں چھینیں گے, یعنی ان ادر ورڈز ہم کہہ رہے ہوتے ہیں جب تک ہم حکومت نہیں چھینیں گے نا تو اس وقت تک اللہ تعالیٰ ہمیں حکومت نہیں دیں گے. بات سمجھ میں آ رہی ہے؟ جب تک ہم حکومت چھیننے کے لیے جہاد نہیں کریں گے, بندوق نہیں اٹھائیں گے, تلوار نہیں اٹھائیں گے, اس وقت تک اللہ تعالیٰ ہمیں حکومت نہیں دیں گے. ٹھیک ہے, یہ ہے تو بڑی اچھی بات کہنے کے لیے, دیکھنے کو تو بڑی اچھی لگتی ہے. ٹھیک ہے, لیکن نا اس کے اندر مسئلہ یہ ہے, مسئلہ کیا ہے ان دونوں میں؟ بات تو دونوں کی تقریباً ایک ہی جیسی لگتی ہے, تقریباً ایک جیسی باتیں لگتی ہیں دونوں کی. اچھا آپ نے کیا لکھا ہے یہ بھی پڑھ لیتے ہیں. خود کوشش نہیں کریں گے تو اللہ بھی مدد نہیں کریں گے, جب ہم اطاعت کریں گے تب اللہ حالات بدلیں گے. تو ہم یہ کہتے ہیں کہ جب تک ہم کوشش نہیں کریں گے تو اس وقت تک اللہ تعالیٰ کی مدد نہیں آئے گی. صحیح ہے, तो वो कोशिश हमारी क्या होती है, वो हमारी कोशिश होती है हथियार उठाना, हमारी कोशिश होती है लड़ाई करना, छीनना, ठीक है। लेकिन हम इसके अंदर जो है ना, वो जो फराइज होते हैं ना, हम उनकी तरफ तवज्जो नहीं कर रहे होते, हम लड़ाई की तरफ तवज्जो कर रहे होते हैं, हम छीनने की तरफ तवज्जो कर रहे होते हैं, ठीक ना। फराइज की तरफ तवज्जो हमारी क्यों नहीं जा रही होती, इसलिए कि इस आयत की जो असल तफसीर है ना, इस आयत की जो असल तफसीर है, उस असल तफसीर को हम भुला देते हैं। असल तफसीर क्या है कि हमारे ऊपर अल्लाह की नेमतें थी, हमने फराइज को छोड़ा है। शुक्र करना फर्ज होता है, अल्लाह ताला के फराइज पर अमल करना हमने छोड़ा है, तो इस वजह से हमारे ऊपर अजाब आया, ठीक है। अब इसका हल जो है ना, वो तलवार उठाना नहीं है, इसका हल तलवार उठा लेना, बंदूक उठा लेना इसका हल नहीं है, बल्कि इसका हल क्या है, इसका हल ये है कि हम जहां जहां फराइज छोड़ रहे हैं, उन फराइज को जिंदा करें अपनी जिंदगियों में, हम फराइज को जिंदा करें। ये तो बंदूक उठाने वाली जो बात है ना, ये तो फराइज को पूरा करने के बाद आएगी, पहले फराइज पूरा करो। ये बंदूक पहला फर्ज नहीं है, बंदूक उठाना पहला फर्ज नहीं है, पहला फर्ज है ईमान की हिफाजत करना, ईमान लेकर के आना। और हमें ईमान का पता ही नहीं होता कि हमारा ईमान सलामत भी है कि नहीं है। हम तो नस्ली तौर पर लोगों से नफरत कर रहे होते हैं ना, वो हमारी नस्ल का नहीं है, इस वजह से वो ऐसा है, उसे छीनो किसी तरीके से हुकूमत। ईमान का तो हमें पता ही नहीं है कि हमारा ईमान खुद सही भी है कि नहीं है, अकीदा भी हमारा सही है कि नहीं है, नमाजें जो है वो हो रही है कि नहीं हो रही है, जकात रोजा फर्ज ये सब हो रहा है कि नहीं हो रहा, गुनाह छोड़ने के फिक्र भी है हमें कि नहीं है। इस तरफ हमारी तवज्जो नहीं जाती, हमारी तवज्जो डायरेक्ट जाती है बंदूक के ऊपर, और ये शैतान की तरफ से होता है, ये शैतान की तरफ से होता है, ठीक है। तो ना, ये असल चीज को छोड़ करके अगर किसी नकल चीज के ऊपर काम करना शुरू कर दिया जाए ना, तो उससे जो है ना, वो बात कहीं कहीं पहुंच जाती है, वो उस आपके फिर ना जो एफर्ट्स होती है ना, जिधर लगनी चाहिए थी उधर नहीं लग रही होती, बल्कि आपके एफर्ट्स को शैतान जो है ना, वो डिस्ट्रैक्ट करके जो है वो गलत तरीके तरफ लगाना शुरू कर देता है। जिस चीज के ऊपर बाद में मेहनत करनी थी, उसके ऊपर पहले मेहनत करवाना शुरू कर देता है, और जिसके ऊपर पहले मेहनत करनी थी उसके बारे में कहते हैं कि वो बाद में होगा सब कुछ। भाई तरतीब ही बदल दी आपने, इससे क्या फायदा होने वाला है आपको। लेकिन जज्बाती नौजवान जो होते हैं ना, तो उनको तो ये बातें समझ नहीं आ रही होती हैं। शैतान के लिए बहुत आसान होता है जज्बाती नौजवानों को रास्ते से हटाना, और बाकी दूसरे जज्बाती नौजवान जो होते हैं वो वाह 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 कर रहे होते हैं उन जज्बाती नौजवानों की बातों के ऊपर, ठीक है। तो ये बेवकूफ़ी की हरकतें जो है ना, इन्हीं की वजह से हमारे हालात जो है ना, वो इस तरीके के हुए हुए हैं कि अपना यानी कौम की हालत तो बदलेगी कि नहीं बदलेगी, अपनी हालत भी नहीं बदल रही होती, अपनी जाती हालत तक बदल नहीं रही होती। कौम को तो छोड़ दें आप, कौम की आदत कैसे बदलेगी, अपने एक बंदे की हालत नहीं बदल रही होती, अपने एक बंदे के घर की हालत नहीं बदल रही होती, और बात करते हैं जी के पूरे कौम की हालत बदल जाए, ऐसे कैसे होगा। क्या ये जहाद तक महदूद है, क्या मतलब जहाद तक महदूद है, सर सर कटाने को तैयार हैं, सर झुकाने के लिए नहीं। बिल्कुल सही फरमाया, बिल्कुल सही आपने याद दिलाया, सर कटाने के लिए तैयार हो जाते हैं, सर झुकाने के लिए तैयार नहीं होते, बिल्कुल सही, ठीक है ना। तो याद रखें कि जब हम फराइज को पूरे करेंगे ना, तो फिर अल्लाह ताला ना हमें जिहाद के लिए लीडर देंगे, ठीक है। ये लीडर जो होता है ना, ये अल्लाह की तरफ से आता है, और फिर अल्लाह ताला उस लीडर को हमारे ऊपर बरकरार भी रखेंगे। बात समझ में आ रही है, हमारे पास लीडर बहुत हैं, लीडर बहुत हैं हमारे पास, लेकिन चूंकि हम फराइज पूरे नहीं कर रहे होते हैं ना, तो लीडर साहब आते हैं, कुछ बड़ी बड़ी बातें करते हैं, अच्छी बातें भी करते हैं, राइट, और बड़े अच्छे मुखलिस किस्म के लीडर होते हैं, राइट, बड़ी अच्छी अच्छी बातें करें, अच्छे अच्छे काम भी कर लेंगे, लेकिन फिर क्या होता है, ये लीडर बरकरार नहीं रहते, अल्लाह ताला इनको बहुत जल्दी उठा लेते हैं। ये बात समझ में आ रही है, ये लीडर आते हैं, ये हमें रास्ता दिखाने की कोशिश करते हैं, मुखलिस होते हैं, تو ہم ان لیڈروں کی تنقید نہیں کر رہے، وہ بہت اچھے ہوتے ہیں، ہم اپنی تنقید کر رہے ہیں، ہم اپنے آپ کو چہرہ دکھانے کی کوشش کر رہے ہیں۔ تو چونکہ ہم فرائض پورے نہیں کر رہے ہوتے ہیں نا، تو لیڈر آتے ہیں چلے جاتے ہیں، پھر اگلا آتا ہے چلا جاتا ہے، پھر اگلا آتا ہے چلا جاتا ہے، یہ برقرار ہی نہیں رہ پاتے۔ جب دوسروں کی بات چھوڑ دیں، پاکستان کی بات کر لیں، ہے نا، پاکستان کے اندر بڑے مخلص لیڈر تھے، ایک دو گنتی کے تھے لیکن تھے تو نا، جب پاکستان بنا تھا، ٹھیک ہے نا، حضرت علامہ شبیر احمد عثمانی رحمۃ اللہ علیہ بہت بڑے لیڈر تھے، ٹھیک ہے، اور محمد علی جناح صاحب جو ہیں وہ ان کے بارے میں ہمارے علماء فرماتے ہیں بہت اچھے لیڈر تھے، رائٹ، لیاقت علی خان کے بارے میں بھی کہتے ہیں بڑے مخلص انسان تھے، ٹھیک ہے نا، اور بھی ایک دو اس طرح کے اور بھی تھے، یہ تھے لیڈرز ہمارے پاس، لیکن عوام الناس کے اندر فرائض کی پابندی نہیں تھی، عوام الناس دین پہ عمل نہیں کرنا چاہتے تھے۔ ہاں، لا الہ الا اللہ کے نعرے بڑے لگاتے تھے، ٹھیک ہے، نعرے بڑے لگاتے تھے، نعرہ لگا کر کے جو ہے وہ ملک جو ہے وہ حاصل کر لیا، تو کیا ہوا، لیڈر کدھر چلے گئے، ایک سال کے بعد محمد علی جناح صاحب چلے گئے، اور شاید ان سے بھی پہلے علامہ شبیر احمد عثمانی رحمۃ اللہ علیہ چلے گئے، لیاقت علی خان ان کے بعد چلے گئے، اور ان کے بعد ایک دو اور رہ گئے تھے وہ بھی چلے گئے۔ اللہ تعالیٰ نے ہمارے اوپر احسان فرمایا کہ مفتی شفیع رحمۃ اللہ علیہ کو بچا کے رکھ لیا، ہے نا، تو کسی ہم کمزوروں کا بھی تو کچھ خیال رکھنا ہوتا ہے نا اللہ تعالیٰ نے، تو وہ لیڈر تو تھے نہیں ویسے، لیکن عالم ایسے تھے اور ان لیڈروں کے ساتھ لگے ہوئے تھے، اللہ تعالیٰ نے ان کی حفاظت فرما دی، جن کا کہ ہم اب فائدہ اٹھا رہے ہیں ان کی معروف القرآن سے، ٹھیک ہے۔ تو بات یہی ہوتی ہے کہ جب فرائض کو پورا کریں گے نا، تو لیڈر بھی ملیں گے اور لیڈر باقی بھی رہیں گے، تاکہ جدوجہد جو ہے وہ تکمیل تک پہنچے، ٹھیک ہے، لیکن اگر فرائض کو پورا نہیں کریں گے نا، تو یہ آتے رہیں گے جاتے رہیں گے۔ پچھلے دنوں کسی نے وہ ضیاء الحق مرحوم کی ایک بڑی اچھی سی ویڈیو بھیجی، بڑا زبردست، انہوں نے کافروں کو ناخون چنے چبوائے تھے، بڑی زبردست بات کری۔ تو اس آجز نے ان بھائی کو پھر یہ جب آگے، یعنی اس آجز نے اس کے اوپر یہی کہا کہ اگر ہم اپنی حرکتیں ٹھیک کر لیتے نا، تو ایسے جو لوگ تھے کسی حد تک اچھے تھے، کچھ اچھا کام کرنا چاہتے تھے کم از کم، تو وہ برقرار بھی رہتے، لیکن کیا ہوا، جب وہ ایک کام ختم ہو گیا ان کا، جس مقصد سے بظاہر لگتا ہے اللہ تعالیٰ نے ان کو پاکستان کے اوپر پریزیڈنٹ بنایا تھا، تو وہ کام جب ختم ہو گیا، مکمل ہو گیا، تو پھر اللہ تعالیٰ نے واپس بلا لیا ان کو، چلے گئے یہ، ہے نا، یہی معاملہ ہوتا ہے۔ تو بھائی، کان کو نا، سیدھے کان کو پکڑنا ہے تو سیدھے ہاتھ سے پکڑنے کی ضرورت ہے، ہم جو ہے نا وہ کان پکڑنا ہے لیکن الٹے طریقے سے پکڑنے کی کوشش کرتے ہیں، تو کام خراب ہو جاتا ہے پھر ہمارا، صحیح ہے۔ تو فرائض کے اوپر توجہ دیں، فرائض کے اوپر توجہ دیں ہم سب، ٹھیک ہے، جس کے اوپر جو فرائض ہیں، رائٹ، گھر کے اندر عورت کے اوپر کیا فرائض ہیں، گھر کے باہر جب عورت نکلتی ہے اس کے اوپر کیا فرائض ہوتے ہیں، ٹھیک ہے، آپ عورتوں کی کلاس ہے اس وجہ سے آپ کو عورتوں کی بات کر رہے ہیں، ٹھیک ہے، ہاں مردوں کی بات کریں گے، اپنے بیٹوں کو سکھائیں تمہارے اوپر کیا فرائض ہوتے ہیں، ہے نا، اللہ کے لیے کیا فرائض، سب سے پہلے اللہ کا فرض سکھائیں، ہے نا، ہم تو سکھاتے ہیں نا ماں کے فرائض، ہماری خواتین کیا سکھاتی ہیں، ماں کے کیا حقوق ہیں، ہے نا، بات شروع ہوتی ہے ماں کے حقوق سے اور بات ختم ہو جاتی ہے ماں کے حقوق کے اوپر، پورا دین جو ہے نا وہ ماں کے حقوق ہی ہیں بس، اور کچھ نہیں ہے دین کے اندر، نعوذ باللہ، ہے نا، یہ ڈرامے بازیاں ہمیں چھوڑ دینی پڑیں گی نا، اللہ تعالیٰ کے حقوق سے شروع کرنا پڑے گا، نبی علیہ الصلوۃ والسلام کے حقوق سے شروع کرنا پڑے گا، رائٹ، اور جو اللہ تعالیٰ نے حقوق بتائے ہیں نبی علیہ الصلوۃ والسلام نے سارے کے، پھر سارے حقوق بتانے پڑیں گے نا اپنے بیٹوں کو، ٹھیک ہے، تو پھر بات بنے گی اور پھر اللہ تعالیٰ کی مدد آئے گی، اللہ تعالیٰ جو ہے نا پھر ہمیں دنیا کے اندر بھی عزتیں عطا فرمائیں گے اور آخرت میں بھی، اور ہماری قبر بھی جو ہے وہ سلامت رہے گی۔ پھر آگے چلیے، حصول علم کے دو طریقے، لمن کان لہ قلب، حضرت ابن عباس رضی اللہ تعالیٰ نے فرمایا کہ یہاں قلب سے مراد عقل ہے، کیونکہ عقل کا مرکز قلب ہی ہے، اس لیے اس کو قلب سے تعبیر کر دیا گیا۔ تو پچھلی کلاس میں کہا تھا کہ اس قلب کے موضوع کے اوپر تفصیل سے بات ہے، تو وہ ہم اگلی کلاس میں کریں گے، لیکن اللہ کی طرف سے معاملہ یہ ہوا کہ اس دوران ہی جو ہے وہ پچھلے ہفتے کے دوران تین اسینشلس کی کلاس کے اندر اس قلب کے موضوع کے اوپر بڑی تفصیل کے ساتھ بات ہو گئی ہے، ٹھیک ہے۔ تو اس تین اسینشلس کی کلاس کی ریکارڈنگ آپ کے گروپ کے اوپر بھی بھیجی ہوئی ہے، ٹھیک ہے، عالمات سالکات والے جو گروپ ہیں اس کے اوپر بھیجی ہوئی ہے، تو اب آپ نا وہاں سے اس کو کور کر لیں، ठीक है ना, तो मैं फिर अब मजीद इसकी तफसील यहाँ पे जो लिखा हुआ है उसके अलावा मजीद यहाँ पे नहीं करूँगा। जो डिटेल जो तफसील उस रिकॉर्डिंग में कर दी गई है मौजूद है उसके अंदर, तो वो आप सुन दें। मैंडेटरी लिसनिंग असाइनमेंट कभी हम देते हैं ना, हियरिंग असाइनमेंट, ठीक है, तो उस क्लास को भी मैंडेटरी असाइनमेंट ही समझें। अगर याद रहा तो क्लास ख़त्म होने के बाद उस वाली रिकॉर्डिंग को फिर हम लिख भी देंगे ग्रुप के अंदर कि ये मैंडेटरी लिसनिंग असाइनमेंट है सबके लिए। तो अकल का मरकज़ कल्ब ही है, इसलिए उसको कल्ब से ताबीर कर दिया गया। अकल का ताल्लुक भी रूह से है, और ये जो कल्ब है ये भी रूहानी वजूद का हिस्सा, यानी रूह का हिस्सा है ये सब कुछ, ठीक है। अकल दिमाग और अकल, ये दो अलग अलग चीज़ें हैं, ठीक है। यानी दिमाग का होना ये ज़रूरी है अकल के सलामत होने के लिए, क्योंकि दिमाग अगर नहीं होगा किसी का तो अकल भी नहीं होगी। लेकिन दिमाग है तो लाजमी नहीं कि अकल भी इस्तेमाल हो रही है, ठीक है। तो इस तरह से इन दोनों के दरमियान ये नस्बत है, जो मंतक में किसी ने पढ़ी अगर है कि क्या क्या पता नहीं वो मिन वजह नस्बतें होती हैं। बहरहाल, तो अकल का मरकज़ कल्ब ही है, क्योंकि अकल भी तो रूह ही है ना, तो रूह का मरकज़ जो है वो कल्ब कहलाता है। इसी तरह से अकल का मरकज़ भी कल्ब ही कहलाएगा। बाद मुफस्सरीन ने फरमाया कि यहाँ कल्ब से मुराद हयात है, ठीक है, वो भी इसलिए कि हयात का मदार कल्ब है। तो ये चूंकि उस क्लास में हमने नहीं बात करी थी, तो इस वजह से इसको बता देते हैं कि कल्ब से मुराद हयात जो मुफस्सरीन ने फरमाया ना, वो क्यों? इसलिए कि जो जिंदगी कहलाती है वो जिस्म और रूह के मजमुए से कहलाती है, ठीक है। रूह अगर जिस्म में है तो जिंदगी है, हयात है। रूह निकल गई तो जिंदगी खत्म हो गई, मौत आ गई। कल बच्चों की क्लास में ही, बल्कि ये बात भी हुई थी बच्चों की क्लास में कि जिंदगी का क्या डेफिनेशन है और मौत की क्या डेफिनेशन है, ठीक है। तो चूंकि हयात जो है वो रूह पर डिपेंड करती है ना, रूह होगी तो फिर हयात होगी, और रूह जो है उसका मदार कल्ब है, तो इसी वजह से कह दिया कि हयात का मदार कल्ब है, क्योंकि रूह का मदार कल्ब है। ये सेम बात हुई कि हयात का मदार भी कल्ब है, बिकॉज रूह इज इक्वल टू हयात। रूह है तो हयात है, रूह नहीं है तो हयात भी नहीं है। मानी आयत के ये हुए कि इस सूरत कुरान में जो कुछ बयान किया गया है, इससे नसीहत व इबरत का फायदा उसी शख्स को पहुंच सकता है जिसमें अकल हो या जिंदगी हो, बेअकल या मुर्दे को क्या फायदा पहुंचेगा, ठीक है। जिंदा दिल होगा तो वो अकल के फैसले को मुस्बत तरीके पर असरअंदाज करेगा। हाँ, ये कॉमेंट सारी ने लिखा हुआ था, लेकिन ये वो सारी वही बातें जो कि उस दीन एसेंशियल्स की तफसीर क्लास के अंदर कवर हो चुकी हैं। अच्छा, आगे चलते हैं। औ अल्कसमउ वह हुआ शहीद, क्या तर्जुमा किया था इसका अंग्रेजी के अंदर, कि जो पे अटेंशन करेगा, सही है। असल में क्या होता है अंग्रेजी में, अगर अंग्रेजी उर्दू को मिक्स करके भेजें, बोलें इंग्लू को, तो क्या होगा कि जो अटेंशन पे करेगा, ठीक है। लेकिन हमारी सास मरहूमा फरमाया करती थी, हमारी बेगम साहिबा ने बताया कि कहती नहीं, जो पे अटेंशन करेगा, ठीक है। तो अब अल्कसमा, ठीक है, तो फरमाते हैं कि इल्का, इल्का उस समा, यानी सुनने की जो सलाहियत है ना, समाअत, तो उसको डालना। इसका मतलब क्या है कि किसी बात की तरफ कान लगाने के आते हैं। शहीद बमानी हाजिर, मानी ये है कि आयात मस्कूरा का फायदा दो शख्सों को पहुंचता है। एक वो जो खुद अकल रखता है, अपनी अकल से इन सब मजामीन की तस्दीक करता है, या फिर वो आदमी जो आयात आलिया, यानी इलाहिया बोलें या आलिया बोलें, को कान लगाकर सुने, और इस तरह सुने कि वो खुद हाजिर भी हो, यानी ऐसा ना हो कि कान तो सुन रहे हैं दिल हाजिर नहीं है। तफसीर मजहरी में फरमाया कि पहली किस्म कामिलीन उम्मत की है, ठीक है, यानी जिन्होंने अपने नफ्स की का तस्किया किया, तस्किया किया, कल्ब का तस्विया किया, और वो अल्लाह ताला की विलायत तक पहुंच गए, तो उनको कामिलीन कहते हैं, ठीक है ना, यानी वो कमाल के दर्जे पर पहुंच गए ना। तो कामिलीन का मामला क्या होता है कि वो फिर उनके अंदर एक ऐसी अकल पैदा हो जाती है कि वो हर बात को समझ लेते हैं, ठीक है ना। उनको अल्लाह ताला नूरे बसीरत अता फरमा देते हैं, और इसी को कहा कि नस्बत का नूर, नूर अता फरमा देते हैं। ठीक है, तो इस नूर के अंदर फिर उनको चीज़ें समझ में आनी शुरू हो जाती हैं, नज़र आनी शुरू हो जाती हैं। ठीक है, तो वो अब ना चीज़ों को ऐसे देख रहे होते हैं कि जैसे कि वो उनके सामने हैं, हालांकि वो गायबाना चीज़ें होती हैं, लेकिन फिर भी उनको वो चीज़ें नज़र आ रही होती हैं, मुशाहिदा नसीब हो जाता है लोगों को। ठीक है, तो ये कामिलीन उम्मत होते हैं। जैसे कि हज़रत अली रज़ी अल्लाह तआला का ये कौल मशहूर है कि फरमाया करते थे कि अगर मेरे सामने को जन्नत आ जाए और मेरे सामने जहन्नुम आ जाए तो मेरे यकीन में कोई फ़र्क नहीं पड़ेगा, इसलिए कि उनको देखे बगैर ही मुझे ऐसा मुशाहिदा नसीब हो चुका है जन्नत और जहन्नुम का कि अब देखने से कोई फ़र्क नहीं पड़ना उसको। ठीक है, तो मुशाहिदा नसीब हो जाता है ऐसे लोगों को। अच्छा, दूसरी कसम उनके मुत्तबईन और मुरीद मुखलसीन की, जो इनके एतिकाद से दीन की बातें मान लेते हैं। ठीक है, मुत्तबईन इत्तबा करने वाले, इनके पीछे पीछे चलने वाले। ठीक है, फत्तबे सबील मन अनाबा इलैया का जो हुक्म अल्लाह ताला ने कुरान में दिया है, उस हुक्म की तामील करने वाले, फत्तबे इत्तबा करने वाले, मन अनाबा इलैया, अनाबा इलैया कौन लोग हुए? ये कामिलीन हुए, कामिलीन ही तो अनाबा इलैया हुए ना, जो कि अल्लाह ताला की तरफ इनाबत करने वाले हैं। ठीक है, तो बाकी लोगों को अल्लाह ताला का हुक्म भी है कुरान के अंदर, सराहतन हुक्म है कि इनकी इत्तबा करो, तो जो इनकी इत्तबा करता है वो दूसरी किस्म के लोग हो गए। और मुरीद, मुरीदीन मुखलिसीन, ठीक है ना, मुरीद किसको कहते हैं? जो कि इनकी इत्तबा करने का इरादा करता है, एक ही बात हो गई। ठीक है ना, यानी मुरीद इरादा करने वालों को कहते हैं, लेकिन मुखलिसीन इखलास के साथ इरादा करता है, यानी अपने शेख के पास इस नीयत से जाता है कि मेरी इस्लाह हो जाए, मुझे अल्लाह ताला की मोहब्बत मिल जाए। ठीक है ना, ये जो नीयत लेकर के शेख के पास जाता है ना, तो उसको फिर अल्लाह ताला इस शेख के वास्ते से बुलंद मुकाम अता फरमा देते हैं। ठीक है, कल जिसने मुराकबा मजलिस का बयान सुना था, उसके अंदर जो हम हजरत की किताब से एक्चुअली पढ़ रहे थे, रहे सलामत तुम्हारी नस्बत, तो उसके अंदर इस टॉपिक के ऊपर भी काफ़ी बात हुई थी, मुरीदीन मुखलिसीन को कैसा होना चाहिए। अच्छा, तो मुरीदीन मुखलिसीन की जो उनके एतकाद से दीन की बातें मान लेते हैं, यानी जो फिर उनको बड़े कहते हैं ना, वो उनकी बात को मान लेते हैं। ठीक है, आप में से किसी के औलाद ने माशाल्लाह बड़ा अच्छा सवाल किया। ठीक है, बड़ा वैसे तो वो चूंकि उनकी उम्र कम है, तो उन्होंने बड़ा इंटरेस्टिंग सवाल इस जिसको अभी भेजा था। ठीक है, क्या सवाल था? उन्होंने पूछा कि आप ये अपने बयान में फरमाते हैं कि काफिरों के ऊपर एतमाद नहीं करना चाहिए। ठीक है, काफिरों पर एतमाद नहीं करना चाहिए, तो मेरा सवाल ये है कि काफिरों की किन बातों पर एतमाद करना चाहिए और किन बातों पर एतमाद नहीं करना चाहिए। ठीक है, सवाल समझ में आया? उस बच्चे ने ये सवाल किया, किन बातों में एतमाद करना चाहिए, किन बातों पर एतमाद नहीं करना चाहिए। सही है, तो अब इस आजिज ने उसको जवाब दिया। पहले तो ये सोच रहे थे कि ज़रा डांट पांट पढ़ाने की ज़रूरत है उनको, कि भाई ये किस किस्म का सवाल है, किन बातों में आपको लिख करके गिन करके दूं कि इन बातों, ये बातें हैं जिन पर एतमाद करना चाहिए और ये बातें हैं जिन पर एतमाद नहीं करना चाहिए। ठीक है, अब ये तो लिस्ट जो है बनाना बहुत मुश्किल हो जाएगा और मुमकिन भी नहीं होगा कि लिस्ट करके बताएं कि भी इन पर एतमाद करो और इन पर एतमाद ना करो। ठीक है, तो लेकिन अल्लाह ताला ने मेहरबानी फरमाई, आसानी फरमा दी, बच्चे का इखलास था तो अल्लाह ने फिर अच्छा जवाब उस तक पहुंचवा दिया, दिल में डाल दिया, पहले जहन में नहीं था कि क्या जवाब देना है। तो साजिश ने फिर उनको ये लिखा, मैंने आपके सामने पढ़ के बता देते हैं। जब ये कह दिया आपको कि इतमाद नहीं करना, तो अब आपका ये पूछना तो समझ में नहीं आ रहा कि किन चीजों में करना चाहिए। भाई जब नहीं करना चाहिए तो फिर आप ये किन चीजें क्यों पूछ रहे हैं? ठीक है ना, तो अब तो आप खामखा जो है वो अपनी तरफ से चाह रहे हैं इतमाद करना, तो आप पूछ रहे हैं किन चीजों में मैं इतमाद करूं। भाई जब बोल दिया नहीं इतमाद करना तो नहीं इतमाद करना। ठीक है, तो ये बात तो उनको स्माइली के साथ भेज दी। ठीक है ना, स्माइली भी तो साथ लगा देते हैं ना कि भाई मजाक कर रहे हैं इधर आपके साथ, थोड़ा सा खेल। ठीक है, फिर उसके बाद कहा कि एतमाद नहीं करना काफिर के ऊपर। ठीक है, تو یہ جو ہم کہتے ہیں نا کہ کافر کے اوپر اعتماد نہیں کرنا چاہیے، مطلب کیا ہے؟ اس بات کو سمجھیں کہ کافر کے اوپر اعتماد نہیں کرنے کا مطلب کیا ہے. مطلب یہ ہے کہ کافر کے اوپر اندھا اعتماد نہیں کرنا چاہیے، کافر کے اوپر اندھا اعتماد نہیں کرنا چاہیے، لیکن آنکھیں کھول کر اعتماد کر سکتے ہیں. کافر کے اوپر آنکھیں کھول کر اعتماد کر سکتے ہیں. پھر اس کے بعد انہی سے پوچھا کہ اب آپ بتائیں کہ اندھا اعتماد اور آنکھیں کھول کر اعتماد کرنے میں فرق کیا ہوتا ہے. ٹھیک، اندھا اعتماد اور آنکھیں کھول کر اعتماد کرنے میں کیا فرق ہوتا ہے؟ چلیں اب یہی سوال آپ سے ہے، آپ بتائیں کیا فرق ہے ان دونوں میں. کافر کے اوپر اندھا اعتماد کرنے سے منع کیا جا رہا ہے، آنکھیں کھول کر اعتماد کرنے سے منع نہیں کیا جا رہا، لیکن فرق کیا ہے ان دونوں کے درمیان؟ جی ویسے بچے نے بالکل صحیح جواب دیا، ماشاءاللہ اللہ تعالیٰ اس کو قبول فرمائے. جی کراس چیک گائیڈنس کے ساتھ. اس کی گائیڈنس کے ساتھ بھائی ان کی باتوں کے اوپر اعتماد کرنا، تو کراس چیک کوسچن کا جواب صحیح ہے. اور کوئی؟ ٹرسٹ نہیں کرنا ہے، یہ تو کوئی بات نہ بنی. بنا تحقیق اعتماد نہیں کرنا ہے. جی علماء سے تصدیق کے بعد ماننا. نہیں نہیں یہاں پہ آپ کے یعنی آپ کے پاس ایک کافروں کی سٹیٹمنٹ آئی ہے، اب علماء سے آپ ہر چیز نہیں پوچھ سکتے نا، ہر وقت آپ نہیں پوچھ سکتے نا. ٹھیک ہے، تو یعنی ٹھیک ہے علماء سے پوچھنا ہے، لیکن واٹ فار واٹ. ٹھیک ہے نا. جی بالکل صحیح فرمایا، بنا پروفس بنا تحقیق اعتماد نہیں کرنا ہے ان کے اوپر، ان کی باتوں کو آپ نے اندھا اعتماد نہیں کرنا، یعنی تحقیق کر کے اعتماد کرنا ہے کہ یہ جو بول رہا ہے یہ سچ بول رہا ہے کہ نہیں بول رہا. کیوں؟ اس لیے کہ کافر بائی ڈیفالٹ جھوٹا ہوتا ہے، یہ جھوٹا ہوتا ہے. بھائی آپ اس پہ کس بیسس پہ، وہ تو کس بیسس پہ اعتماد کر رہے ہیں نا، کوئی بیسس ہونی چاہیے نا اعتماد کرنے کی، تو وہ تو اعتماد کے قابل ہی نہیں ہے، تو آپ کیسے اس کے اوپر اعتماد کر رہے ہیں؟ وہ تو جھوٹ بولتا ہے، وہ جھٹلاتا ہے اللہ کے نبی کو، وہ جھٹلاتا ہے اللہ کو، وہ جھٹلاتا ہے آخرت کو. جب اتنی بڑی بڑی باتوں کو جھٹلانے والا شخص آپ کے سامنے آ کر کے کہتا ہے کہ تمہاری زندگی جو ہے نا وہ میری بات ماننے میں ہے، تو ہم اس کی بات مان لیتے ہیں. ہاں باقی میں اس کی بات مانوں گا تو میری میں اس میں ترقی کروں گا. ایسا جھوٹا شخص آپ کو آ کر کے بات بولتا ہے تو آپ کس بنیاد پر اس کی بات مان لیتے ہیں بھائی؟ ٹھیک ہے، آپ نے کیا لکھا ہے کہ اس کی بات جب وہ کافر کریں تو اپنے سے تحقیق کریں کیا صحیح ہے کیا غلط ہے. اللہ نے ہمیں اتنی سمجھ دی ہے کیا صحیح کے کیا غلط ہے. اللہ تعالیٰ نے ہمیں سمجھ نہیں دی ہے، تو کم از کم ہم ان لوگوں سے تو پوچھ سکتے ہیں نا کہ جن کے اوپر ہمیں اعتماد ہے، رائٹ، جو نیک لوگ ہیں سچے لوگ ہیں ان سے پوچھ سکتے ہیں، جن کے پاس ذرا زیادہ سمجھ ہے، زیادہ معاملات کا پتہ ہے، تو ان سے کنفرم کریں یا خود سے تحقیق کریں. اگر ایسے کوئی لوگ آپ کو نہیں مل رہے ہیں تو خود سے تحقیق کریں. ٹھیک ہے، تو بلائنڈ فیتھ نہیں، بلائنڈ فیتھ آپ نہیں کر سکتے. وی ہیو ٹو انویسٹیگیٹ، وی ہیو ٹو ڈو ریسرچ. لیکن وہ کس وجہ سے نہیں کر سکتے؟ کیونکہ وہ جھوٹے لوگ ہیں، رائٹ، جھٹلانے والے لوگ ہیں، اور ان کی زندگی کے اندر کوئی یعنی سچائی وچائی والی بات نہیں ہوتی. لیکن جو نیک لوگ ہیں کاملین جن کا یہاں پہ تذکرہ کیا جا رہا ہے، رائٹ، او القسمع، ٹھیک ہے، نہیں القسمع نہیں بلکہ لمن کان لہ قلب، یہ جو لوگ ہیں جن کے پاس قلب ہے اور وہ اس قلب کو استعمال کرتے ہیں، اس قلب کو انہوں نے مضبوط بنایا ہوا ہے، رائٹ، ان لوگوں کی اتباع کرنا. بھائی کس بیسس پر اتباع کرنا؟ کیونکہ یہ دل والے لوگ ہیں، یہ اللہ والے لوگ ہیں. آپ نے شروع میں ان کو چیک کر لیا، یہ سچے لوگ ہیں. اب ان کی ایک ایک بات کی تحقیق کرنے کی آپ کو ضرورت نہیں ہے، اب ان کی تحقیق کرنے کی ضرورت نہیں ہے. آپ نے ایک دفعہ ان کی پرسنالٹی کی تحقیق کر لی،
اب ان کی ایک ایک بات کو آپ تحقیق نہیں کریں. لیکن کافروں کے ساتھ ایسا نہیں ہے, کافروں کی پرسنالٹی آپ کے سامنے کھلی ہوئی ہے, وہ جھوٹے لوگ ہیں, گندے لوگ ہیں, خبیث لوگ ہیں, آپ کے دشمن ہیں. اللہ کا قرآن اس بات کی گواہی دے رہا ہے, چلا چلا کر کے آپ کو بتا رہا ہے تمہارے دوست نہیں ہو سکتے. تو ان کی باتیں جو ہے نا وہ ہم اندھائے اعتماد کر لیتے ہیں اور اپنے مشائخ کی باتوں کے اوپر ہمیں تکلیف ہونی شروع ہو جاتی ہے, ایسے کیوں کہہ دیا, ویسے کیوں کہہ دیا, اس کی کیا دلیل ہے, اس کی کیا دلیل ہے. الٹا معاملہ, بالکل الٹی گنگا بہانا, بالکل الٹی گنگا بہانا اسی کو کہتے ہیں. تو فرمایا وسبح بحمد ربک قبل طلوع الشمس وقبل الغروب. اب ہماری پسند کی باتیں آ گئیں, تسبیح تحمید وظیفہ وغیرہ, تو نہیں اس میں بھی تفصیل ہے کہ سبح یعنی اس سے پہلے والی جو بات تھی نا وہ اصل میں ہماری پسند کی بات نہیں تھی, یہ میں یہ کہنا چاہ رہا ہوں, ٹھیک ہے نا. اعتماد کرنا یہ ہماری پسند کی بات نہیں ہے, ہمیں نہیں اچھا لگتا مولویوں کے اوپر اعتماد کرنا, ہمیں نہیں اچھا لگتا بزرگوں کے اوپر اعتماد کرنا, اللہ والوں کے اوپر اعتماد کرنا, ٹھیک ہے. اور ہمیں بہت اچھا لگتا ہے کافروں پر اعتماد کرنا, ہمیں بہت اچھا لگتا ہے دنیا والوں کے اوپر اعتماد کرنا, ڈگری والوں کے اوپر اعتماد کرنا, منصب والوں کے اوپر اعتماد کرنا, حتیٰ کہ اتنا بیڑا غرق ہو چکا ہے ہمارا, ہمیں بہت اچھا لگتا ہے ناچنے گانے والوں کے اوپر اعتماد کرنا, گیمز کھیلنے والوں کے اوپر اعتماد کرنا, اسپورٹس اسٹارز کے اوپر اعتماد کرنا. یہاں تک نوبت پہنچ چکی ہے, ٹھیک ہے. تو آپ کی روم میٹ ہندو ہے کیوں, پہلی بات اس کی اجازت تو نہیں ہے, آپ کیسے روم میٹ ہے وہ ہندو کو رکھا ہوا, ٹھیک ہے. قرآن وہ مانگ رہی ہے تو دے دیں, بے شک دے دیں اس کو, لیکن یہ غلط ڈسیشن تھا کہ آپ نے ایسے روم میٹ رکھا ہوا ہے. لیکن اب چونکہ رکھ چکی ہیں تو اس وجہ سے جو ہے نا پھر آپ کو اس کے آداب اور فرائض سیکھنے پڑیں گے, تاکہ ایسا نہ ہو کہ آپ کا ایمان جو ہے اس کی وجہ سے خراب ہو جائے, ٹھیک ہے. تو اب رکھ لیا ہے تو اب جو ہے نا وہ ساری چیزیں پھر سیکھیں, یہ فرض ہے آپ کے اوپر, ٹھیک ہے, کہ ایمان کی حفاظت کی باتیں سیکھیں تاکہ آپ کسی بھی طریقے سے نا اس کے عقیدے سے متاثر نہ ہو جائیں, ٹھیک ہے. خالی قرآن مانگ لینے کا مطلب یہ نہیں ہوتا کہ اب وہ مسلمان بھی ہو جائے گی, ٹھیک ہے, یہ مطلب نہیں ہے, یہ اسمپشن نہ کیجیے گا. تو اللہ رحم کرے ہمارے اوپر. وسبح بحمد ربک, تو اب چونکہ تسبیح وغیرہ کی بات آ رہی ہے تو اب اعتماد والی جو مشکل باتیں تھیں وہ ختم ہو گئیں, ہے نا. اب جو ہے وہ پڑھنے پڑھانے کی باتیں آ رہی ہیں جو کہ ہمیں بہت اچھی لگتی ہیں. تو سبح بحمد ربک قبل طلوع الشمس وقبل الغروب. سبح تسبیح سے مشتق ہے, اس کے حقیقی معنی اللہ کی تسبیح کرنا یعنی پاکی بیان کرنا ہے, وہ زبانی تسبیح کو بھی شامل ہے اور عبادت نماز کو بھی. اسی لیے بعض حضرات نے فرمایا کہ تسبیح قبل طلوع الشمس سے مراد نماز فجر ہے, ٹھیک ہے نا, جو کہ فرض ہے, صحیح. تو یعنی یہاں پہ تسبیح سے بھی مراد فرض نماز ہے, ٹھیک ہے. اور پھر اس کے بعد اگر وقت ہوتا ہے تو خوب تسبیحات کریں, کوئی منع نہیں کر رہا. اور تسبیح قبل الغروب سے مراد نماز عصر ہے, کیونکہ سورج کے غروب ہونے سے پہلے عصر کا وقت ہی ہوتا ہے. حضرت جریر بن عبداللہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک طویل حدیث کے ضمن میں فرمایا کہ ترجمہ پڑھ لیتے ہیں, کوشش کرو کہ تم سے طلوع آفتاب اور غروب آفتاب سے پہلے کی نمازیں چھوٹنے نہ پائیں, یعنی نماز فجر اور عصر. اور اس پر استدلال کرنے کے لیے آیت مذکورہ تلاوت فرمائی, ٹھیک ہے. اب اس کا مطلب یہ نہیں ہے کہ باقی کے لیے کوشش کرنے کی ضرورت نہیں ہے, بس فجر اور عصر کے لیے کوشش کرو, ٹھیک ہے. نہیں, یہ کیوں کہا پھر؟ یہ اس لیے کہا کیونکہ سب سے مشکل نمازیں جو ہے نا وہ اسپیشلی مردوں کے اوپر فجر اور عصر کی نمازیں ہوتی ہیں, ٹھیک ہے نا. کیونکہ رات کو تھک کر کے سوتے ہیں, فجر کے لیے اٹھنا مشکل ہو جاتا ہے, باہر سے آئے ہوتے ہیں نا گرمی میں اور جو بھی ڈرائیونگ کر کے آ رہے ہیں, تو فجر کے لیے اٹھنا مشکل ہوتا ہے, ٹھیک ہے. اور پھر عصر کا وقت ایسا ہوتا ہے کہ جس کے اندر کاروبار جو ہوتا ہے وہ اپنے عروج کے اوپر ہوتا ہے, ٹھیک ہے. تو اس وجہ سے عصر کی نماز جو ہوتی ہے نا وہ مشکل ہو جاتی تھی سب سے زیادہ مردوں کے لیے, ٹھیک ہے. اس وجہ سے یہ بات فرمائی, یہ نہیں کہ باقی نمازوں کی کوشش کرنے کی ضرورت نہیں ہے. تو آیت کے مفہوم میں وہ عام تسبیحات بھی داخل ہیں جن کے صبح شام پڑھنے کی ترغیب احادیث صحیحہ میں وارد ہوئی ہے, صحیح بخاری و مسلم میں حضرت ابو ہریرہ رضی اللہ عنہ کی حدیث ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص صبح کے وقت اور شام کے وقت 100 100 مرتبہ سبحان اللہ پڑھا کرے قیامت کے روز کوئی آدمی اس سے بہتر عمل لے کر نہیں آئے گا، بجز اس کے کہ وہ بھی یہ تسبیح اتنی یا اس سے زیادہ پڑھتا ہو۔ ٹھیک ہے، یہ فضائل والی احادیث ہوتی ہیں اور ان کا مطلب یہ ہرگز نہیں ہوتا کہ فرائض کو چھوڑ کر کے یہ کام کرے گا تو اس سے زیادہ کوئی قیامت کے دن بڑا نہیں ہوگا، ایسے شخص کی بات کوئی نہیں رہی ہے یہاں پر، بلکہ یہاں پر صرف ان اشخاص کی بات ہو رہی ہے جو کہ جن کے فرائض پکے ہوتے ہیں۔ تو فرائض پکے ہوتے ہیں یعنی فرائض کی بنیاد دنی بھی ہوتی ہے، اس بنیاد کے اوپر وہ نفلوں کی عمارت کھڑی کر رہے ہوتے ہیں۔ ٹھیک ہے، تو جس نے زیادہ اچھی عمارت کھڑی کر لی نفلوں کی تو وہ ظاہر ہے زیادہ آگے ہوگا، اور جس نے نہیں کھڑی کری تو وہ پیچھے ہوگا۔ ٹھیک ہے، لیکن فرائض کی بنیاد کے اوپر یہ عمارت کھڑی ہوتی ہے، جس کی فرائض کی بنیاد نہیں ہے اس کی یہ عمارت کھڑی نہیں ہو سکتی، بے شک وہ کتنے ہی تسبیحات پڑھتا رہے، بجز اس کے کہ وہ بھی یہ تسبیح اتنی زیادہ پڑھتا ہو۔ اور صحیح بخاری و مسلم ہی کی ایک روایت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے یہ بھی ہے کہ جس شخص نے دن میں 100 مرتبہ سبحان اللہ و بحمدہ پڑھا اس کے گناہ معاف کر دیے جائیں گے اگرچہ وہ سمندر کی موجوں سے بھی زیادہ ہوں۔ ٹھیک ہے، تو یہاں پر بھی ریمائنڈر کے لیے، اور جنہوں نے جو پہلی دفعہ سن رہی ہیں ان کے لیے، کہ یہاں پر جن گناہوں کی بات ہو رہی ہے وہ گناہ صغیرہ ہیں، گناہ کبیرہ نہیں ہیں، گناہ کبیرہ صرف توبہ سے معاف ہوتے ہیں۔ ٹھیک ہے، تو گناہ صغیرہ بھی کس کے معاف ہوتے ہیں؟ کہ جس کے فرائض کی بنیاد پکی ہوتی ہے اسی کے گناہ صغیرہ بھی معاف ہو رہے ہوتے ہیں، ورنہ فرائض کی اگر بنیاد نہ ہو تو گناہ صغیرہ معاف بھی نہیں ہو رہے ہوتے۔ ٹھیک ہے نا، اس کے اوپر تو بڑی تفصیل سے بات ہو چکی ہے نا۔ وہ ادبار السجود، حضرت مجاہد رحمۃ اللہ علیہ نے اس کی تفسیر میں فرمایا کہ سجود سے مراد فرض نمازیں ہیں، اور ادبار السجود سے مراد وہ تسبیحات پڑھنا ہے کہ جس کی فضیلت ہر نماز کے بعد حدیث مرفوع میں آئی ہے۔ ٹھیک ہے، مرفوع حدیثوں کے اندر تسبیحات وغیرہ، جیسے تسبیح فاطمی وغیرہ جیسے آگے آ رہا ہے کہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ جو شخص ہر فرض نماز کے بعد 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ، 33 مرتبہ اللہ اکبر، اور 1 مرتبہ لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک و لہ الحمد وہو علی کل شیء قدیر پڑھ لیا کرے تو اس کی خطائیں معاف کر دی جائیں گی اگرچہ وہ دریا کی موجوں کے برابر ہوں۔ اور ادبار السجود سے مراد وہ سنتیں بھی ہو سکتی ہیں جو فرض نمازوں کے بعد احادیث صحیحہ میں آئی ہیں۔ ٹھیک ہے، کسی بھی کوئی سوال ہو یہاں پر تو ضرور سے پوچھ لیے گا۔ اور جن لوگوں نے یہ جو باتیں کہیں جا رہی ہیں نا کہ پہلے ہم اس پہ تفصیل سے بات کر چکے ہیں، تو جنہوں نے وہ تفصیل کی باتیں سنی ہی نہیں ہیں، وہ کلاسز ہی اٹینڈ نہیں کریں یا وہ بیانات سنے ہی نہیں، تو ان کو چاہیے کہ وہ ان بیانات کو سننے کا انتظام کریں، ریکارڈنگز موجود ہیں۔ ٹھیک ہے، کیونکہ وہ بنیادیں ہیں، ان بنیادوں کے بغیر پھر بات آگے نہیں بڑھ سکتی ہے، تو اس کے اوپر بھی کچھ فکر کرنی چاہیے۔ آج کسی نے پوچھا کہ بھائی میرے ایگزام کی ڈیٹ اناؤنس ہو گئی ہے نا، تو وہ کیونکہ ڈیٹ اناؤنس ہو گئی ہے تو اب میں کلاسز نہیں لے سکتی۔ ٹھیک ہے، تو ہم نے پوچھا بھی کتنے لمبے ایگزام ہیں، کتنے دنوں میں ختم ہوں گے، تو انہوں نے بتایا 1 دن کا ایگزام۔ ٹھیک ہے، تو اب سوچ رہے تھے کہ 25 دن کی کلاسز جو ہے نا وہ اس 1 دن کے ایگزام کے لیے انہوں نے چھوڑ دیں گے۔ اور 25 دن کون سے لگاتار کلاسز ہوں گی، ہفتے میں 3 کلاسز ہوتی ہیں، 3 دن کلاسز ہوتی ہیں، وہ بھی جو ہے وہ ڈیڑھ گھنٹہ 2.5 گھنٹہ زیادہ سے زیادہ۔ ٹھیک ہے، تو اتنی ہمیں فکر ہوتی ہے دنیا کی 1 دن کے ایگزام کے لیے نا کہ ہم سب کچھ کمپرومائز کرنے کے لیے تیار ہو جاتے ہیں اس کے لیے، اتنی اہمیت ہے۔ ٹھیک ہے، اور جس چیز کے اوپر ہماری آخرت ڈپینڈ کرتی ہے، ہمیشہ ہمیشہ کی زندگی، قیامت کے دن کا امتحان جس چیز کے اوپر ڈپینڈ کرتا ہے، اس کے لیے ہم اتنی بھی تکلیف نہیں کرتے کہ ذرا کچھ جو ریکارڈڈ بیانات اور ریکارڈڈ کلاسز موجود ہیں انہیں کو تھوڑا سا تلاش کر لیں، ہے نا؟ کبھی فکر کری ہے کسی نے؟ ایک خاتون آپ میں سے تھیں تو انہوں نے کہا جی آپ نے جو وہ سوال کیا تھا نا تو اس کا جواب بتائیں۔ میں نے کہا بھی آپ بیانات سنتی ہیں، آپ ریکارڈنگ جو بیانات ہیں اور تفصیل کلاسز ہیں وہ سنتی ہیں، تو اس کے اندر تو یہ جواب ہم بار بار ڈسکس کرتے رہتے ہیں نا، یہ مقصد تھا کہنے کا۔
तो उनका जवाब बड़े मजे का आया ना, कहती है कि नहीं मैं तो नहीं सुन सकती ना, क्योंकि मेरे बच्चों की क्लासेस होती हैं, मेरे बच्चों की स्कूल होते हैं, तो उस वक्त उस वजह से मैं तो नहीं सुन सकती, मैं तो नहीं सुन सकती। कितना अच्छा जवाब दिया उन्होंने, अल्लाह उनको खुश रखे। ठीक है, तो दीन के साथ जो है ना, जो हमारा रवैया है ना, इसको क्या कहते हैं उर्दू में, इसको कहते हैं हतक आमेज रवैया। हतक आमेज, इंसल्टिंग, एब्सोल्यूटली इंसल्टिंग एटीट्यूड है हमारा दीन के साथ, अल्लाह के कुरान के साथ। ठीक है, और फिर हमें गुस्सा आता है हिंदुओं के ऊपर या यहूदियों के ऊपर हमें गुस्सा आता है, अपने ऊपर नहीं आता गुस्सा। तो क्या क्या जवाब देंगे ना, अल्लाह के सामने कैसे खड़े होंगे ना, क्या दुनिया में भी जलील हो रहे हैं, उधर भी जाकर के जलील ही होने हमने फिर। ठीक है, तो रवैये की तब्दीली की जरूरत है ना, जरा सोच के जवाब दिया करें ना कि भाई मैं किसको जवाब दे रही हूँ। इतना पीछे लग लग के हमें बात समझाने की कोशिश की जा रही होती है और आगे से हमारा एटीट्यूड होती है, मैं मेरे पास तो टाइम नहीं है जी, मैं तो नहीं कर सकती जी ये काम, क्योंकि मैंने तो ये दुनिया वाला ये वाला काम करना है ना। आखिर को अल्लाह को जवाब भी देना है ना कि तुमने अपने बच्चों की स्कूलिंग के अंदर कितनी मेहनत करी थी, है ना, अल्लाह को जवाब देना है ना इस बात का, आपने सबने बच्चों की स्कूलिंग में कितनी मेहनत करी थी, है ना, अल्लाह को जवाब देना है ना इस बात का, जरूर देना होगा, तभी तो हमें इतनी फिक्र पड़ी हुई है उस चीज की। सही है, एटीट्यूड जो है ना वो जब तक नहीं बदलेंगे ना, तो बस अपने बस खुश करे चले आ रहे हैं अपने आप, हाँ मैं तो बड़ी नेक हूँ, मैं तो बड़ा ये हूँ, और मैं तो इतना तो करता हूँ, और इतना ये भी करता हूँ, इतना वो भी करता हूँ, लेकिन जलील व ख्वार करने वाला जो हमारा एटीट्यूड है दीन के साथ, कुरान के साथ ना, उस एटीट्यूड की तरफ हमारी तवज्जो ही नहीं है, हमारे ध्यान ही नहीं है बिल्कुल, हमें एहसास भी नहीं होता कि हम क्या कर रहे हैं। ठीक है, तो इस एहसास के ऊपर, इस गलत एहसास के ऊपर हमें तौबा करनी चाहिए, अल्लाह ताला से बहुत माफ़ी मांगनी चाहिए, बहुत ज़्यादा माफ़ी मांगने की ज़रूरत है। ठीक है, चले बाकी जो है आखिरी चंद आयात रह गई हैं, तो वो अगली क्लास में हम पढ़ लेते हैं, और अभी इरादा यही हो रहा है कि इसके बाद जो सूरतें हैं, ज़ारियात है, और उसके बाद फिर सूरत तूर वगैरह, तो उन्हीं की तफसीर हम कंटिन्यू करते हैं इसके अंदर, सही, सूरत नजम तक, क्योंकि इससे पहले वाली जो सूरतें हैं सूरत हुजरात हमारी मुकम्मल पहली हो चुकी है, उसकी रिकॉर्डिंग सारी मौजूद है, अगर किसी को सुननी है तो वो वेबसाइट से जाके सुन सकते हैं। सूरह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और सूरह फतह जो है वो मर्दों के अंदर चल रही है, उसकी रिकॉर्डिंग्स भी अवेलेबल हैं वेबसाइट के ऊपर, किसी को सुनना है तो वहाँ से सुन लें, और ख्वातीन के जो मामलात हैं वो ज़्यादा वहाँ पे, यानी वो ज़्यादातर जो उसमें बातें जिहाद और मर्दों से रिलेटेड हैं, तो इस वजह से वो मर्दों में चला रहे हैं, ख्वातीन में हम फिर यहाँ से आगे चलाएंगे इंशाल्लाह। ठीक है, किसी को कोई सवाल है तो पूछ लीजिए, वरना भी क्लास खत्म करनी है। ये एक ये भी आसानी है कि आप अपने कॉलीग से भी पूछ सकते हैं। ठीक है, आपके पास इतना वक्त नहीं हो रहा कि आप सारी रिकॉर्डिंग्स खुद से तलाश करें, खुद से सुन सुन करके, राइट, लेकिन अगर कुछ कुछ एहसास होगा, कुछ तड़प होगी, कुछ अकल होगी, तो दूसरों से भी तो पूछ सकते हैं ना कि हाँ भाई इस टॉपिक के ऊपर अगर आपको याद हो कि कब इस टॉपिक के ऊपर बयान हुआ था, कब इस टॉपिक के ऊपर जो है वो तफसीर के अंदर हमने बात करी थी, हो सकता है अल्हम्दुलिल्लाह ऐसे स्टूडेंट्स हैं कि जिनको ये बातें याद रहती हैं, जो ज़रा पे अटेंशन करके बात सुन रहे होते हैं, तो वो आपको बता देंगे, लेकिन कुछ तो एटीट्यूड की तब्दीली करें ना। चलें, अस्सलाम वालेकुम, मुझे यकीन है वो इस क्लास के अंदर मौजूद भी नहीं होंगी जिन्होंने ये वाला एटीट्यूड दिखाया है। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।